بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وسلم. أما بعد، وعن أسامة بن زيد رضي الله عنه قال أشرف النبي صلى الله عليه وسلم على أطم من آطام المدينة فقال هل ترون ما أرى؟ قالوا لا. قال صلى الله عليه وسلم فإني لأرى الفتن تقع خلال بيوتكم كوقع المطر. متفق عليه. قابل احترام بزرگ دوستو، یہ حدیث ہے حضرت اسامہ ابن زید رضی اللہ تعالی عنہ کی. حضرت اسامہ ابن زید رضی اللہ تعالی عنہ یہ بڑے لاڈیلے پیارے صحابہ میں سے تھے حضور صلی اللہ علیہ وسلم کے. فرماتے ہیں ایک مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم مدینہ منورہ کے اونچے مقامات میں سے ایک مقام پر کھڑے ہو گئے. اشرف النبی صلی اللہ علیہ وسلم علی اطم من آطام المدینہ. مدینہ منورہ میں یہودی آباد تھے، اور خاص طور پر جو ہے قبا کے علاقے میں، اس علاقے میں یہودیوں کی حویلیاں، ان کے کوٹیاں، ان کے بنگلے وہاں پہ. تو اللہ کے رسول صلی اللہ علیہ وسلم صحابہ کی جماعت کو لے کر چلے، اور وہاں پر جو ہے ایک ٹیلا، ایک اونچائی وہاں پر نظر آئی، تو آپ اس پہ کھڑے ہو گئے. یہ وجہ اس کی یہ تھی کہ جو آدمی اونچائی پر کھڑا ہوتا ہے اس کو دور تک کا نظر آتا ہے. ایک آدمی جو ہے منبر کے بالکل اوپر کھڑا ہو جائے اس کو بالکل دور تک کا نظر آتا ہے. یہ ایک تعلیم کا طریقہ ہے، ایک توجہ دلانے کا ایک طریقہ ہے. تو حضور اکرم صلی اللہ علیہ وسلم نے وہاں اس ٹیلے پر، اس اونچائی پر کھڑے ہو کر آپ نے جو ہے صحابہ سے فرمایا هل ترون ما ارى، جو میں دیکھ رہا ہوں تمہیں وہ دکھ رہا ہے؟ جو چیز میں دیکھ رہا ہوں کیا وہ تمہیں نظر آ رہی ہے؟ جیسے شروع شروع میں دعوت جب شروع ہوئی تو صفا پہاڑی پر کھڑے ہو کر آپ نے ہی فرمایا، ایک طرف جو ہے لشکر ہے، ایک طرف تم ہو، میں اس علاقے کی طرف دیکھ رہا ہوں، کیا تمہیں نظر آ رہا ہے؟ نہیں نظر آ رہا. تو حضور اکرم صلی اللہ علیہ وسلم متوجہ کرنے کے لیے اور تعلیم کا طریقہ سکھانے کے لیے آپ نے صحابہ سے فرمایا کہ تمہیں جو چیز مجھے نظر آ رہی ہے، جو میں دیکھ رہا ہوں، کیا تمہیں وہ نظر آ رہا ہے؟ تو صحابہ نے کہا نہیں. پھر آپ نے فرمایا کہ فإنی لأرى الفتن تقع خلال بیوتکم. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا میں ان فتنوں کو دیکھ رہا ہوں جو فتنے تمہارے گھروں میں بارش کے قطروں کی طرح برس رہے ہیں. کیسا جملہ دیکھیں، فإنی، یقیناً میں ان فتنوں کو دیکھ رہا ہوں، ان فتنوں کو دیکھ رہا ہوں، اور وہ فتنے تمہارے گھروں پر برس رہے ہیں جیسے بارش کے قطرے برستے ہیں، بارش جیسے برستی ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے دیکھنے کا مطلب یہ ہے کہ یہ معجزہ تھا جو اللہ تبارک و تعالی نے خاص طور پر گھریلو لائن کے جو فتنے ہیں ان فتنوں کو آپ کے سامنے کھول دیا، اور آپ نے اس کا مشاہدہ فرمایا. جیسے حبشہ میں نجاشی بادشاہ کا انتقال ہوا تو مدینے میں حضور اکرم صلی اللہ علیہ وسلم نے جنازے کی نماز پڑھی، اور جب جنازے کی نماز پڑھی تو اللہ تعالیٰ نے یہ معجزے کے طور پر وہ جنازہ آپ کے سامنے کھول دیا، تو آپ نے جنازے کی نماز پڑھی۔ تو یہ دوستو، یہ بہت غور کرنے کی بات ہے، کتنی عجیب بات فرما رہے ہیں کہ میں دیکھ رہا ہوں ان فتنوں کو، جو فتنے تمہارے گھروں میں بارش کے قطروں کی طرح گر رہے ہیں۔ یہ کس سے فرما رہے ہیں؟ خلال بیوتکم، حضرات صحابہ اکرام سے فرما رہے ہیں۔ 1450 سال پہلے یہ بات حضرات صحابہ کے سامنے، جو صحابہ اکرام جن کے گھروں کا پاکیزہ ماحول، جہاں پر نماز، تلاوت، دعا، ذکر، دین، اور وہاں پر ادب، اخلاق، ایسا گھروں کا پاکیزہ ماحول تھا کہ صلح حدیبیہ کے بعد جب مکے کے کفار مدینہ آئے اور انہوں نے ان گھروں کے ماحول کو دیکھ کر جو ہے اسلام قبول کر لیا۔ یہ تو ہمارے رشتہ دار ہیں، ان کے گھر ایسے نہیں ہوا کرتے تھے، ان کے گھروں کے ماحول کیسے؟ ایک ایک گھر اس کا رخ مسجد کی طرف، اعمال کی طرف، ایک ایک گھر ہدایت کا مرکز، ہدایت کا، خیر کا مرکز۔ تو اللہ کے رسول صلی اللہ علیہ وسلم ان صحابہ اکرام سے فرما رہے ہیں۔ آپ سوچیں دوستو، آج ہم اپنے گھروں کا اگر جائزہ لیں، آج ہم اپنے گھروں کا حال دیکھیں، تو یہ حدیث بالکل ہمارے اس دور کے لیے بالکل فٹ نظر آتی ہے کہ تم، میں دیکھ رہا ہوں ان فتنوں کو، جو فتنے تمہارے گھروں میں بارش کے قطروں کی طرح گر رہے ہیں۔ ہر آن، ہر لمحہ کوئی نہ کوئی فتنہ ہمارے گھروں کی طرف متوجہ ہے، ہر آن ہر لمحہ کوئی نہ کوئی فتنہ ہمارے گھروں کی طرف جو ہے متوجہ ہے۔ کس چیز میں، کون سی چیز کس شکل میں فتنہ بن کر میرے گھر میں آ رہی ہے، مجھے اس کا یا تو احساس نہیں یا تو میں آنکھ بند کیا ہوا۔ کون سی چیز کس شکل میں فتنہ بن کر آ رہی ہے، میں اس میں، دوستو یہ سوچنے کی بات ہے، آدمی اس کو سوچے۔ بعض مرتبہ مزے کے طور پر، فن کے طور پر، تفریح کے طور پر میں کوئی چیز خرید کر گھر لاتا ہوں، لیکن مجھے اس کا احساس نہیں کہ وہ چیز جو میں خرید کر لا رہا ہوں میرے گھر کے اندر، وہ چیز میرے لیے، میرے بچوں کے لیے، ان کے ایمان کے، ان کے دین کے فتنے کا ذریعہ بن رہی ہے، اس کا مجھے احساس نہیں ہے۔ جیسے موبائل ہے، ہم خود دیکھ لیں، موبائل اس زمانے کا کتنا بڑا فتنہ ہے۔ آدمی بیٹھ کر سوچے، جائزہ لے کہ اس فتنے میں کیا، یہ چیز کیا، میں یہ، اس فتنے کا میں کیا شکار تو نہیں ہو گیا؟ اس کا ایک فتنہ یہ ہے کہ وقت کا ضائع ہونا، یہ بھی ایک بڑا فتنہ ہے، گناہوں کا مرکز ہے یہ، گناہوں کا انبار ہے۔ کہیں یہ چیز اس میں میرے بچے کہیں تو نہیں آ گئے؟ آدمی بیٹھ کر سوچے دوستو، ایک اسکرین ہے چھوٹی سی، اس اسکرین کے ذریعے سے شیطان کس کس راستے سے میرے ایمان پر، میرے بچوں کے ایمان پر حملہ کر رہا ہے، یہ آدمی بیٹھے۔ اللہ ہم سب کی، ہمارے نسلوں کی حفاظت فرمائے۔ دیکھیے فرما رہے ہیں، میں ان فتنوں کو دیکھ رہا ہوں جو فتنے تمہارے گھروں میں۔ گھر جو ہے اللہ تعالیٰ کی بہت بڑی نعمت ہے، ایک بہت بڑی نعمت گھر۔ آج دیکھیں کتنے دنیا میں ایسے لوگ ہیں جن کے پاس چھت نہیں ہے۔ حضور صلی اللہ علیہ وسلم دعا میں فرماتے تھے، یا اللہ تیرا شکر ہے تو نے کھلایا پلایا، وکفانا وآوانا، یا اللہ تیرا شکر ہے تو نے مجھے ٹھکانہ دیا۔ اور دنیا میں کتنے لوگ ایسے ہیں جن کے سروں پہ سایہ نہیں ہے۔ یہ اللہ کی نعمت ہے گھر، اور وہ نعمت ہمیں اللہ سے قرب کا ذریعہ بنے، اللہ کی رضا کا ذریعہ بنے، یہ گھر میرا اللہ کی رضا کا ذریعہ بنے۔ لیکن آج دیکھیں اللہ حفاظت فرمائے کہ ہمارا گھر گناہوں، یعنی ایک زمانہ تھا گناہ کے لیے آدمی باہر جاتا تھا، گناہ کے لیے باہر جانا پڑتا تھا، لیکن آج گھر گھر کے اندر گناہ آ رہا ہے، گھر گھر کے اندر بے حیائی آ رہی ہے۔ एक घर का पाकीजा माहौल जो है वो माहौल आलूदा हो चुका है। उसकी उसका सबसे बड़ा जरिया मोबाइल है, उसका सबसे बड़ा जरिया अगर हम देखें मोबाइल, जो चीज पहले बाहर होती थी वो घर के अंदर हो रही है। जिस चीज को इंसान बाहर करते हुए शर्माता था वो घर के अंदर तन्हाइयों में कर रहा है, और तन्हाइयां उसकी जो है बिल्कुल गंदी आलूदा हो जा रही है। ये बात फरमा रहे 1450 साल पहले हुजूर सल्लल्लाहु अलैहि वसल्लम कि मैं देख रहा हूं उन फितनों को जो तुम्हारे घरों में बारिश के कतरों की तरह, जिस तरह बरसात बरसती है इस तरह तुम्हारे घरों के अंदर तुम्हारे घर, हम इसको समझते हैं ये तो जो है अच्छी चीज, लेकिन उसके इस्तेमाल का तरीका, उसको कैसे इस्तेमाल करना, आप सोचे कितने घराने, कितने नेक घराने इस फोन के जरिए से, कितने पाकीजा रिश्ते, मोहब्बत वाले रिश्ते इस फोन के जरिए से उनकी तलाकों की नौबत पहुंच चुकी है। हमारे पास मसले आते हैं मियां बीवी मोहब्बत कर, लेकिन फोन दरमियान में ऐसा आया कि मियां बीवी के दरमियान दूरी हुई और वो चीज तलाक का जरिया। और उसके पीछे अगर देखें कितने इज्जतदार घराने, कितने नेक बच्चे जिनकी इस्तेदादें, जिनकी सलाहियतें दीन वाली, लेकिन इस फोन ने तबाह कर दिया। एक आलिम ने बड़ी अजीब बात लिखी किताब के अंदर, बहुत अजीब बात, इसको लिख लेना चाहिए। पूरी इंसानी तारीख के अंदर इंसान के हाथ में ऐसा कोई खतरनाक हथियार नहीं आया जो हथियार फोन की शक्ल में आया है। पूरी इंसानी तारीख के अंदर क्या बम, क्या जो है मिसाइल, क्या जो है ना, वो तो एक आदमी का नुकसान, एक यहां नस्लों का नुकसान, नस्लों नस्लों का नुकसान। ऐसा खतरनाक हथियार पूरी इंसानी तारीख के अंदर इंसान के हाथ में नहीं आया जो इस वक्त शैतान ने थमाया कि भाई के पहले गुनाह फितने बाहर हुआ करते थे, अब उस चीज को घर के अंदर ला लो ताकि घर का माहौल तबाह हो जाए। घर तबाह, मुआशरा तबाह। पूरे मुआशरे की बुनियाद घर है, पूरे मुआशरे की बुनियाद घर है। हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम उन्हीं फितनों की तरफ मुतवज्जे कर रहे हैं। देखिए इसी, देखिए आपने, आप ऊपर खड़े हुए एक जिम्मेदार को, एक घर के जिम्मेदार को बिल्कुल नजर ऊपर से रखनी चाहिए कि ये चीज कहां जा रही है, ये फितना किस रुख की तरफ जा रहा है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ऊपर की तरफ खड़े होकर फरमा रहे हैं मैं जो देख रहा हूं तुम देख रहे हो? सहाबा ने कहा नहीं, आज हम तो उसका तजुर्बा हमें नजर आ रहा है, हमारे सामने उसका मुशाहदा है। और फिर आपने फरमाया कि उन फितनों को देख रहा हूं जो घरों में बारिश की तरह बरस रहे हैं। अल्लाह अकबर, अल्लाह पाक हमारे घरों की हिफाजत फरमाए। इसीलिए आगे फरमाया कि अपने घरों को उन फितनों से बचाने की तदबीर इख्तियार करो। अपने घरों का माहौल मजबूत करना, ईमानी घर बनाना, अपने घरों के माहौल को मुस्तहकम करना, मजबूत करना ईमान के जरिए, आमाल के जरिए, कि मेरे घर के अंदर अल्लाह पाक इन फितनों से हिफाजत फरमाए, घर के अंदर पलने वाली नस्लों की अल्लाह हिफाजत फरमाए। इसीलिए मुसलमान का जो घर है वो घर सिर्फ उसकी जरूरियात के पूरा करने की जगह नहीं है। मैं खा लिया, सो लिया, जरूरत पूरी हो गई, ये मकसद घर का नहीं है। घर का एक मकसद यह भी है जैसे मेरी जान की हिफाजत घर में है, मेरे ईमान की हिफाजत का जरिया मेरा घर है, मेरे आमाल की हिफाजत का जरिया मेरा घर है। अल्लाह ताला इसका फहम नसीब फरमाए। चार बातें अर्ज करूंगा दोस्तों, इसको हम जहन में रखें कि हम अपने घरों को ईमानी घर बनाना है, उसके लिए चार बातें हैं। सबसे पहली बात, आदमी ये सोचे कि क्यों बनाना, मैंने क्यों बनाऊं मैं, वजह इसकी यह है कि सबसे पहले आदमी बैठकर यह सोचे कि अल्लाह ने मुझे इस दुनिया में मेरी नस्लों को अल्लाह ताला ने क्या मकाम अता फरमाया। हम पूरे के पूरे, हमारी जो हैसियत है, हमारी हैसियत दाई की है। दाई समझते हैं ना, दाई वो है जो अल्लाह के दीन की तरफ लोगों को बुलाए, खैर की तरफ बुलाए। मेरे घर में सिर्फ बच्चे नहीं पल रहे, वो एक नस्ल पल रही है, एक कौम पल रही है, एक खानदान पल रहा है। इसकी इस अगर यहां इनकी तरबियत हुई तो कौम की तरबियत, नस्ल की तरबियत, अगर यहां इनका बिगाड़ हुआ तो फिर नस्ल का बिगाड़ है। इसीलिए जरूरी है कि मैं अपने घर को ईमानी घर बनाऊं, माहौल उसका बनाऊं। कैसे बनाऊं, किस तरीके से बनाऊं, कैसे बनाऊं? सबसे पहले क्या तरीके क्या हैं? तरीका यह है अपने घरों के अंदर आमाल और ईमान और आमाल को मजबूत करें, ईमान और आमाल। हजरत जी मौलाना इनाम हसन साहब रहमतुल्लाह अलैह, उनकी दुआओं में एक दुआ बड़ी अजीब है। वो कहते थे, ऐ अल्लाह हमारे घराने को ईमानी घर बना दे और हमारे घरानों में ईमानी आमाल को जिंदा फरमा दे। दुआओं में एक पैगाम होता है, मुसलमान का घर ईमान का घर हो, वहां पे नमाज हो, वहां पे तिलावत हो, वहां पे जिक्र हो, मसनून दुआओं का एहतमाम हो उस घर के अंदर आमाल के एतबार से, उस घर के अंदर आमाल के एतबार से। देखिए जिस घर में मिसाल के तौर पर एक सुमसनून दुआ है, सलाम करके दुआ पढ़ के अगर मैं जाऊं, शैतान बाहर खड़े होकर कहता है इस घर में तुम्हारा कियाम नहीं है, इस घर में मेरा कियाम नहीं है, इस घर में मेरा आज ठिकाना नहीं है। एक सुन्नत उस शैतानी तासीर को, उसकी तहरीक को जो है रोक दे रही है। एक सुन्नत इतनी बड़ी ताकतवर चीज। हदीस में आता है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अपने घर को कब्रस्तान न बनाओ, और हमें तरगीब दी कि नवाफिल घरों में पढ़ो ताकि माहौल घर का बने। तो अपने घरों के अंदर सबसे पहली बुनियाद ईमान और आमाल, और नमाजों का एहतमाम हो, नमाज का बहुत एहतमाम, ये करने की चीज है। दूसरी चीज अखलाक का माहौल हो, बड़े छोटे जितने हैं, बड़े जो है छोटों पे प्यार, छोटे बड़ों का इकराम, अदब। अदब बुनियाद है, फरमाया अदबनी रब्बी, दीन की बुनियादों में सबसे बड़ी बुनियाद अदब है। जितना अदब होगा उतना दीन मजबूत होगा, और जितना बेअदबी होगी उतनी दीनी बुनियादें कमजोर होगी। इसलिए हमें घरों के अंदर नमाज के बाद दूसरी जो चीज फिक्र करनी है वह अदब को बुनियाद बनाना। एक मरतबा मौलाना अलीमिया साहब रहमतुल्लाह अलैह अपने घर के अंदर जो काम वाली आया करती थी झाड़ू देने के लिए, बचपन में उन्होंने उसको जो है एक सख्त लहजे से बात कर लिया, तो उनकी वालदा जो है फरमाते मेरी वालदा मुझे बुलाकर माफी मांगना करवा, कभी माफी मांगो। ये नहीं है कि तुम जो है काम वाले हैं, काम करने वाले हैं, जैसे चाहे बात कर लें। तो दूसरी जो चीज है, तीसरी चीज घर के अंदर जो है जो असल चीज है, जैसे मैंने कल अर्ज किया कि हमारे हदीस की रोशनी में हमारे घरों के अंदर नेक लोगों का आना जाना हो, ये हदीस की रोशनी में बात अर्ज कर रहा हूं। ला तुसाहिब इल्ला मुमिनन, वो हदीस है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं तुम्हारी सोहबत, तुम्हारी दोस्ती ईमान वाले के साथ हो, और तुम्हारा खाना घर का मुत्तकी लोग खाएं। क्या मतलब? घरों के अंदर तकवे वाले आते जाते रहेंगे, उसका असर घर के बच्चों पर पड़ेगा। वो खाने के बाद की दुआ क्या है मेहमान की? अकला तआमकुमुल अबरार अफ्तरा इंदकुमुस साइमून, आपके घर के अंदर रोजेदार इफ्तार करें, आपके घर के अंदर नेक लोग खाना खाएं। वसल्लत अलैकुमुल मलाइका, आपके घर के अंदर फरिश्तों की रहमत हो। यह दुआ बता रही है कि मेरे घर के अंदर माहौल क्या होना है। घर के अंदर आना जाना जिसका होगा वो असरात होंगे, नमाज की पाबंदी, अदब बुनियाद बनाए, तीसरा नेक लोगों की आमद और रफ्त को बढ़ाए, और चार चीजों से अपने घर के अंदर एहतियात करें। सबसे पहली चीज घर के अंदर तकब्बुर ना हो, घर के माहौल में, क्योंकि ये तकब्बुर का मतलब क्या है? मैं बड़ा, बस मैं हूं मैं, जहां मैं आता है वहां बर्बादी आती है, वहां मैं आता है वहां बर्बादी आती है, तकब्बुर घर में ना हो। दूसरा गुस्सा ना हो, बेजा गुस्सा, गुस्से में किया हुआ फैसला, गुस्से में कही हुई बात, यह नुकसानी लाती है। और तीसरी जो चीज है घर के अंदर, हराम लुकमा घर के अंदर ना आए। एक बात मैं अर्ज करता हूं, हजरत शेख अहमद अली लाहौरी रहमतुल्लाह अलैह, लाहौर के जो लोग हैं वो जानते होंगे, आज भी उनकी कब्र से खुशबू आती है, ये उनकी करामत है। सिख घराने के थे, हजरत थे सिख घराने के थे, इस्लाम कबूल किया, शेख उल हिंद रहमतुल्लाह अलैह के शागिर्द बने, अजीब इनकी जिंदगी पढ़े, اللہ اکبر. ان کے نکاح کا واقعہ میں سنا ہوں کہ 9 طالب علم تھے, ایک جو ہے گھر کے مالدار, ایک علاقے کے مالدار تھے, وہ آئے میری اپنی بیٹی کے لیے جو ہے رشتہ تلاش کرنے کے لیے, اور آ کر جو ہے حضرت شیخ الہند رحمۃ اللہ علیہ سے کہا, حضرت مجھے میری بیٹی کے لیے کوئی لڑکا چاہیے, میں اسی لیے آپ کی خدمت میں آیا ہوں. حضرت نے فرمایا دیکھ لو طلبہ ہیں اس میں, جس کو بھی تم پسند کر لو. وہ کہتے ہیں کہ وہ جو صاحب تھے انہوں نے جو ہے شیخ احمد علی لاہوری کو پسند کیا. کہا حضرت مجھے وہ لڑکا پسند ہے, بڑا نیک نظر آ رہا ہے. کہا اچھا وہ لڑکا, تو حضرت کہتے ہیں احمد علی ادھر آؤ. فرمایا کیا حضرت؟ کہا نکاح کرو گے؟ کہا حضرت میں تو سکھ گھرانے کا, میرے ماں باپ سکھ ہیں, میں غریب آدمی, میرے پاس کچھ نہیں ہے, کون مجھے لڑکی دے گا؟ اے کرو گے نکاح؟ کہنے لگے حضرت میں تو تیار, اگر آپ کا حکم ہو تو میں تیار ہوں. کہنے لگے اچھا عصر کی نماز میں آ جانا. بات ہو رہی ہے 11 بجے سبق ختم ہونے کے بعد, فرمایا عصر کی نماز میں آ جانا. تو کمرے میں گئے, پریشان ہو گئے کہ کروں تو کیا کروں, کپڑے نہیں ہیں پہننے کے لیے, کسی سے مانگ لوں شرم آتی ہے, کیا کریں, کپڑے بالکل, اور صرف ایک جوڑا ہے کپڑا, لنگی ہے. تو حضرت فرماتے ہیں میں سمجھ میں نہیں آیا کیا کروں. طلبہ نے کہا ایک کام کرو, اس کو جو ہے نا نکال کے لنگی پہن کے دھو لو, پھر اس کو پہن کے جو ہے نکاح میں چلے جانا. کہیں گے اچھا ٹھیک ہے. گئے جا کر ان کپڑوں کو دھویا, اور دھونے کے بعد موسم جو ہے تھوڑا سا یعنی سورج برابر نہیں نکلا, جس کی وجہ سے عصر کا وقت آ چکا, وہی گیلے کپڑے پہن کر عصر میں پہنچ گئے. حضرت نے نکاح پڑھا دیا, رخصتی ہو گئی. رخصتی ہوئی, گھر تشریف لے گئے. فرماتے ہیں 3 دن کے بعد جب میری اہلیہ اپنے والد کے گھر جانا چاہ رہی تھی, کہتے ہیں کہ میرے دل میں یہ بات آئی, یہ لڑکی اس گھر میں جانے کے بعد اب دوبارہ نہیں آئے گی میرے پاس. ارے وہ اس راحت اور عیش و آرام کے مزے کی زندگی چھوڑ کر یہ کہاں میری زندگی. لیکن عجیب بات ہے, حضرت فرماتے ہیں جب میری اہلیہ اپنے والدین کے گھر پہنچی, جب شادی کے بعد بچی گھر پہنچتی ہے لڑکی, تو ماں باپ کیا پوچھتے ہیں؟ سب سے پہلے خوش ہیں, یہی تو سوال کرتے ہیں. تو کہتے ہیں میری اہلیہ سے ان کے ماں باپ نے پوچھا بیٹی خوش ہے؟ پتا ہے بیٹی نے کیا کہا؟ بیٹی کہتی ہے کہ آپ مجھے کہتے تھے کہ مرنے کے بعد جنت ملے گی, لیکن اللہ نے مجھے زندگی میں ہی جنت دے دی. یہ گھر ہوتا ہے دوستو, نیک ہوں گے تو ایک ہوں گے. کیا دیکھیں, میں آپ کہتے تھے مرنے کے بعد جنت ہے, یہاں تو اللہ نے مجھے زندگی میں ہی جنت. وہ سکون, وہ لذت, وہ کہاں سے ہے؟ وہ تقوی کی, وہ دین کی برکتیں ہوتی ہیں. وہ شیخ احمد علی لاہوری رحمت اللہ علیہ کا جملہ مجھے سنانا تھا. فرمایا دیکھو بے دینی کی جو وجوہات ہیں 80%, سنو بے دینی کی جو وجوہات ہیں, آدمی میں جو بے دینی آتی ہے, نسلوں میں جو بے دینی آتی ہے, اس کی 80% وجہ آدمی کی حرام کمائی ہے. پھر 15% بے نمازی ہے, اور 5% غلط صحبت ہے. یہ 100%, 80% کیا ہے؟ یہ چیز دوستو اس کو ہم سیریس لیں. میرے گھر کے اندر حرام لقمہ نہ آئے, میرے گھر کے اندر کسی کا حق نہ آئے, میرے گھر کے اندر کسی کا حق نہ آئے, بس میرے پیٹ میں, میرے بچوں کے پیٹ میں کسی کا حق نہ جائے. ہاں یہ صحابہ اپنے ان کی عورتیں ان کے مردوں کو یہی کہتی تھیں, فاقہ کر لیں گے لیکن گھر کے اندر حرام لقمہ نہیں آئے گا, بس کسی کا حق نہیں آئے گا گھر کے اندر. یہ چیز جب تک ذہن, یہ چیز ہے تو میں عرض کر رہا تھا, تکبر سے بچنا, غصے سے بچنا, حرام لقمے سے بچنا, اور آخری بات ہر بے حیائی کے کام, ہر بے حیائی کے عمل سے اور اس کے بول سے اپنے گھر کو بچائیں. یہ 4 باتیں بچنے کی ہیں, 3 باتیں کرنے کی ہیں. اب طریقہ کیا ہے؟ جیسے میں نے 4 باتیں عرض کی, گھر کا ماحول بنانا کیوں ضروری, کس طریقے سے بنانا, کہ کیا بنانا, اب کس طریقے سے بنانا, یہ بات کر رہا ہوں. کس طریقہ کیا ہے؟ طریقہ صرف ایک ہی ہے. سب سے پہلی بات, ایک بات عرض کروں یاد آ گئی, حضرت شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ علیہ अपने एक शागिर्द से अपने एक कहने लगे, जो बड़े घर के माहौल की वजह से क्या के कहने लगे कि बस बच्चे मानते नहीं, बच्चे सुनते नहीं, बच्चे नहीं मानते। तो हजरत ने फरमाया, प्यारे ये दौर थोड़ी पकड़कर दीन पर लाने का है, प्यारे ये दौर थोड़ी पकड़कर दीन पर लाने का है। और ये बात हजरत 50 साल पहले कह गए, आज हम सोचें ये दौर क्या पकड़कर लाने का है, पैर पकड़कर बच्चों को दीन पर लाने का है। सख्ती करेंगे भाग जाएंगे, भाग जाएंगे, भाग जाएंगे दीन से जी, सख्ती करेंगे तो भाग जाएंगे। सबसे पहली बुनियाद नरमी है, दूसरी बुनियाद तरगीब है, तरगीब, तरगीब दें, इनकरेज करें, अप्रिशिएट करें, आगे बढ़ाएं। तरगीब पहली बात नरमी, दूसरी बात तरगीब, तीसरी बुनियाद है मोहब्बत, मोहब्बत, मोहब्बत। क्योंकि बाहर बड़ा माहौल खींचने वाला, जिसे मैंने कहा ना सख्त करने वाला माहौल है, जरा सी सख्ती, जरा सा डांट डपट, बाहर का माहौल खींच लेगा। और इसके लिए चौथी और आखिरी बात, हमें क्या करना है, हमें का मतलब मियां बीवी, मां बाप, अजय मियां बीवी, हमें दो काम करना है। सबसे पहले जो चीज हम अपने बच्चों में लाना चाहते हैं उसका नमूना बने, जो चीज अपने बच्चों में लाना चाहते हैं उसका प्रैक्टिकल नमूना बने, बगैर नमूने के वो चीज नहीं आएगी, याद रखें। बच्चे बाअदब, हमें बाअदब बनना, बच्चे नमाजी, हम पहले नमाजी, सबसे पहले ये बिल्कुल ये छोड़ दें, ये बिल्कुल खिलाफ अकल बात है कि हम जो है नहीं चाहेंगे अब बच्चों पर लाएंगे, ये नहीं हो सकता। दूसरी जो अहम बात है, जो मैं बहुत आप हजरात से गुजारिश करता हूं, बच्चों की तरबियत के लिए घर का माहौल मुवाफिक बनाएं, घर का माहौल मुवाफिक बनाएं। मुवाफिक का बनाने का मतलब मियां बीवी एक पेज पर रहें, वरना बच्चे एडवांटेज उठाएंगे। एक पेज पर हो, और उसके लिए मां तरबियत करेगी, शौहर का सपोर्ट होगा। अगर शौहर सपोर्ट नहीं करे तो मां की तरबियत जाया है, बल्कि उस मां की अजमत बच्चों के दिलों से खत्म हो जाएगी, ये क्या मेरे पीछे पड़े हैं। वो मां जो है घर में बेघर हो जाएगी, याद रखें। या इसका उल्टा, अगर मां सपोर्ट ना करे, बाप सिर्फ तरबियत करे, तो फिर क्या होगा, वो बाप घर के अंदर बेघर होगा, पूरे बच्चे उसको अलग करके रखेंगे। और ये आज हो रहा है, अल्लाह ताला हम सब की हिफाजत फरमाए। ये चार बातें हैं, इसको जहन में रखे। हदीस में फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, खास तौर पर ये हदीस, घरेलू फितने इतने हैं, अल्लाह अकबर, एक तो मुस्तकिल एक किताब है कि क्या क्या फितने, रिश्तों के मामले में, मियां बीवी के ताल्लुक के मामले में, बच्चों के ताल्लुक के एतबार से, इन्हें इतने हैं। आपने यहां फरमाया, मैं उन फितनों को देख रहा हूं जो फितने तुम्हारे घरों में बारिश के कतरों की तरह टपक रहे हैं। सोचे कौन सा लम्हा, किस शक्ल में मेरे घर में वो फितना आ रहा है, मुझे जो है चौकन्ना रहना, उससे बचने की तरतीब क्या है, मैं अपने घर के माहौल को मजबूत करूं, मोहब्बत से, शफ़क़त से, नरमी से, तरगीब से, एक होकर मियां बीवी। कुरान में जो है ना अल्लाह ताला एक जगह फरमाया, वतशावरिन फला जुनाहा अलैहिमा, छोटे बच्चे को दूध छुड़ाना चाह रहे हैं, अल्लाह ताला कहते हैं मियां बीवी दोनों आपस में मशवरा करके उसका दूध छुड़ाओ। एक चीज को यहां फरमा रहे, मशवरा करके, तो बड़े बड़े फैसले जिंदगियों के मियां बीवी आपस में एक होकर मशवरा करके उसको जो है करना चाहिए। अल्लाह तबारक व तआला हम सबको इन तमाम फितनों से अल्लाह हमारी हिफाजत फरमाए। अल्लाह ताला हमें हर किस्म की, हमारी नस्लों के ईमान की हिफाजत फरमाए, खास तौर पर जो सोशल मीडिया है और जो जितने भी उससे जुड़े हुए, जितने भी जो उसके जो क्या कहें, उससे जितने भी जुड़े हुए चीजें हैं, अल्लाह उन सब, वो सब चीजों को सही इस्तेमाल की तौफीक अता फरमाए, सही इस्तेमाल की, इस्तेमाल सही, क्योंकि उससे बच नहीं सकता, उससे बच नहीं सकता, आदमी बच नहीं सकता। हाँ, अब सोचे ये जो जनरेशन है, ये जो है ना सफ़े अव्वल है, ये अगर सही बुनियाद डालेगी तो आने वाली नस्लें सही चलेगी। हाँ, इसके लिए हम अपने घर के माहौल, घर के अंदर हम एक वक्त ऐसा रखें जिसमें हम हो, हमारे घर वाले हो, हमारे बच्चे हो, और वो गोद का बच्चा जो फोन है उसको जरा दूसरे कमरे में रखकर बैठकर हम आपस में बैठकर बात करें, वो चिल्लाएगा, पुकारेगा, कुछ भी करेगा, उसकी तरफ तवज्जो मत दे। हाँ, हमारे एक उस्ताद थे, कहते थे वो गोद का बच्चा है, अब गोद का बच्चा देखे ना, छोड़ते ही नहीं उसको, हमेशा गोद में, अभी भी कहां देख रहे होंगे किस किस के गोद में। अल्लाह हम सबको अमल की तौफीक नसीब फरमाए। سبحان الله بحمده سبحانك اللهم بحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك نستغفرك ونتوب إليك سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله